الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إنما المؤمنون إخوة فأصلحوا بين أخويكم واتقوا الله لعلكم ترحمون. صدق الله العظيم. میرے قابل احترام بزرگوں، گزشتہ جمعے کو آپ کی خدمت میں بیان کیا گیا تھا کہ اس وقت بارشوں کی کثرت کی وجہ سے اور سیلاب جگہ جگہ آنے کی وجہ سے بے شمار مسلمان متاثر ہیں، کئی کروڑ مسلمان کھلے آسمان کے نیچے بیٹھے ہوئے ہیں، نہ گھر نہ در، نہ کھانے کو نہ پہننے کو نہ پینے کو، اور وہ دوسروں کی مدد کا انتظار کر رہے ہیں. تو ہمیں ان کی اس تکلیف کا احساس ہونا چاہیے. ایک تو ہمارے ایمان کا ہم سے تقاضا ہے کہ ہمارے اندر اس بات کا احساس ہو کہ ہم ان کی تکلیف کو اپنی تکلیف سمجھیں، اور پھر مسلمان بھائی ہونے کے رشتے سے بھی ہمارے اندر ان کی تکلیف کا احساس ہونا چاہیے. کیونکہ حدیث شریف میں یہ فرمایا گیا ہے کہ سارے دنیا کے مسلمان ایک جسم کی طرح ہیں، اور جیسے ایک جسم کے ایک عضو میں اگر تکلیف ہوتی ہے تو سارا جسم اس تکلیف کو محسوس کرتا ہے. اسی طرح اگر ہمارے کچھ مسلمان بھائی بارشوں کی کثرت کی وجہ سے جگہ جگہ پانی کھڑے ہونے کی وجہ سے ان کے گھر گر گئے، وہ بے گھر ہو گئے ہیں، تو ان کی تکلیف کا ہمیں احساس ہونا چاہیے. اور تیسری وجہ انسانیت کا رشتہ ہے کہ وہ بھی بنی آدم ہے، ہم بھی بنی آدم ہیں، وہ بھی آدم علیہ السلام کی اولاد ہیں، ہم بھی آدم علیہ السلام کی اولاد ہیں. بنی آدم کا رشتہ بھی تقاضا کرتا ہے کہ ہم ان کی تکلیف کو اپنی تکلیف سمجھیں. ان تین وجہ سے ان کی تکلیف کو ہمیں اپنی تکلیف سمجھ کر، جس طرح ہم اپنے سگے بہن بھائیوں کی مدد کرتے ہیں جب وہ کسی پریشانی اور مصیبت سے دوچار ہوتے ہیں، تو وہ بھی ہمارے دینی بھائی ہیں، ایمانی بھائی ہیں، انسانی بھائی ہیں. لہذا اس رشتے سے ہمیں ان کی تکلیف کو محسوس کر کے ان کی حد الامکان مدد کرنی چاہیے. اور تین کام میں نے گزشتہ جمعہ بیان کیے تھے جو اس وقت ہمیں کرنے چاہیے. سب سے پہلے تو ہم دن رات ان کے لیے دعا میں لگ جائیں، دن رات ان کی پریشانی دور ہونے کے لیے، ان کی تکلیف کے رفع ہونے کے لیے اور ان کی ضروریات کا اللہ تعالیٰ کے خزانے غیب سے مہیا ہونے کی دعا میں لگ جائیں. ہر نماز کے بعد دعا کریں، خاص خاص اوقات میں دعا کریں. چلتے پھرتے، آتے جاتے، اٹھتے بیٹھتے بھی اگر کوئی ان کے بارے میں خیال آ جائے، دھیان آ جائے، تو اسی وقت اسی حالت ہی میں دعا کر لیں، کیونکہ دعا اللہ تعالیٰ ہر حال میں سنتے ہیں اور قبول فرماتے ہیں. تو ایک تو دعا کو معمولی نہ سمجھیں، بعض لوگ دعا کرنے کو معمولی سمجھتے ہیں اور اس لیے اس کا زیادہ اہتمام نہیں کرتے، جبکہ یہ بڑا اہم عمل ہے اور کسی کام کے انجام دینے کے لیے اعظم اسباب میں سے ہے. یعنی اللہ پاک نے دنیا کو عالم اسباب بنایا ہے، یا جو کام بھی ہوتا ہے اسباب کے ذریعے ہوتا ہے. تو جتنے بھی اسباب ہیں کسی کام کو کرنے کے، دعا ان میں سب سے بڑا سبب ہے. جب سب سے بڑا سبب ہے اور سب سے زیادہ کارآمد بھی ہے، تو کیوں نہ کریں، ضرور کریں. حدیث شریف میں ہے کہ دعا ایسا عمل ہے کہ مصیبت آنے کے بعد بھی نافع ہے اور مصیبت کے آنے سے پہلے بھی نافع ہے. یعنی دعا ایسا زبردست عمل ہے کہ اگر مصیبت نہیں آئی ہے تب بھی فائدہ کرے گا. یہ وہ فائدہ یہ کرے گا کہ اس دعا کی وجہ سے اللہ تعالیٰ آنے والی مصیبت ٹال دیں گے اور اس سے اللہ تعالیٰ محفوظ فرما دیں گے. اور مصیبت آ جانے کے بعد بھی دعا نافع ہے، کیونکہ جو مصیبت آ گئی اس کو دور کرنے کی بھی تو ضرورت ہے. اس مصیبت کو دور کرنے میں جتنی دعا نافع ہے کوئی عمل اتنا نافع نہیں ہے، اور ہے بھی کتنا آسان. نہ پاک ہونا ضروری ہے، نہ نماز میں ہونا ضروری ہے، نہ مسجد میں ہونے میں ضروری ہے، نہ قبلہ رو ہونا ضروری ہے. چلتے پھرتے، اٹھتے بیٹھے، لیٹے بیٹھے، بس جس حالت میں بھی ہو، بس دل کی لو اللہ تعالیٰ سے لگا لو اور دل ہی دل میں اللہ تعالیٰ سے عرض کرنا شروع کر دو. پہلے اپنے لیے دعا مانگو، پھر ان کے لیے دعا مانگو. یہ بھی ایک قاعدہ یاد رکھنے کا ہے کہ جب کسی کے لیے دعا کریں پہلے اپنے لیے کریں، کیونکہ ہم بھی محتاج ہیں، ہر حالت میں محتاج ہیں. لہذا اپنے لیے دعا کریں گے، اللہ ہمیں عافیت عطا فرما، یا اللہ آپ کا شکر ہے آپ نے ہمیں عافیت دے رکھی ہے. جس پریشانی میں، جس تکلیف میں ہمارے مسلمان بھائی اور انسان بھائی گرفتار ہیں، آپ نے ہمیں بچایا، اس میں ہمارا کوئی کمال نہیں ہے، محض آپ کا فضل ہے. یا اللہ مزید ہمیں اپنی حفاظت عطا فرما، مزید ہم کو صحت عطا فرما، مزید ہم کو روزی عطا فرما، ہماری ضروریات اپنے خزانہ غیب سے مکمل فرما، ہماری ہمارے گھر والوں کی جان مال عزت آبرو کی اللہ حفاظت فرما، پھر ان کے لیے دعا کریں. تو ایک عمل دعا کا ہے. دوسرا عمل ہے استغفار کی کثرت کرنا، کثرت استغفار. کہ یہ کثرت استغفار جو ہے یہ بھی بڑا نافع اور کارآمد عمل ہے، کیونکہ قرآن و حدیث کی تصریحات سے یہ بات واضح ہے کہ دنیا میں جو مصیبتیں آتی ہیں اور پریشانیاں آتی ہیں، بیماریاں آتی ہیں، یہ اکثر و بیشتر گناہوں کی وجہ سے آتی ہیں. وما اصابکم من مصیبت فبما کسبت ایدیکم ویعفو عن کثیر، میں اللہ پاک نے اس کو بیان فرمایا کہ تم جو مصیبت بھی تمہیں پیش آتی ہے تمہارے گناہوں کی وجہ سے پیش آتی ہے. اور اللہ تعالیٰ تو بہت سے گناہ اپنے رحمت سے ویسے ہی معاف کرتے رہتے ہیں، اس کا تو وبال آنے بھی نہیں دیتے. ورنہ اگر ہر ہر گناہ کا وبال آنے لگے تو انسان کبھی کا ختم ہو جائے اور دنیا میں اس کا نام و نشان بھی نہ رہے. تو بہت سے گناہ تو اللہ تعالیٰ اپنی رحمت سے خود ہی معاف کرتے رہتے ہیں. جب معاف کر دیتے تو معاف کرنے کا مطلب یہ گناہ بھی معاف کرتے ہیں اور اس کا وبال بھی دور کر دیتے ہیں. تو ان کی رحمت سے جی رہے ہیں ہم جو جی رہے ہیں، ورنہ ہمارے گناہ تو ایسے ہیں کہ ہمیں ایک لقمہ کھانے کو نہ ملے، ایک گھونٹ پانی نہ ملے، ایک سوٹ پہننے کو نہ ملے، 6 फुट रहने को जगह भी ना मिले। हमारे करतूत तो हमारे गुनाह तो ऐसे हैं। तो इस्तिगफार जो है ये दाफे बला है, जितना कोई इस्तिगफार ज्यादा करेगा उतना ही आफियत में आएगा। चुनांचे मैंने ये भी अर्ज किया था कि एक हदीस में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला ने मुझे अजाब से बचने के लिए दो अमान अता फरमाई है, उनमें से एक अमान तो रुखसत होने वाली है और एक कयामत तक रहने वाली है। एक अमान रुखसत हो जाने वाली है और दूसरी अमान ता कयामत रहने वाली है। फरमाया अजाब से बचने की एक अमान तो मेरी जात है कि अल्लाह ताला ने मेरी जात अपने अजाब से बचने का जरिया बनाया है। जब तक मैं दुनिया में रहूंगा अल्लाह ताला का अजाब नाजिल नहीं होगा, क्योंकि कुरान शरीफ में अल्लाह पाक ने इसको जिक्र फरमा दिया। लेकिन मैं तो दुनिया से चला जाऊंगा तो ये एक अमान रुखसत हो जाएगी तुमसे जो हो चुकी। दूसरी अमान जो कयामत तक रहेगी वो है इस्तिगफार। ये जब तक कोई इस्तिगफार करता रहेगा अल्लाह ताला के अजाब से महफूज रहेगा, आफात और बलियात से महफूज रहेगा। तो भाई ये तो इस अमान हमारे पास मौजूद है, हुजूर हमें ये अमान दे गए हैं, वो कयामत तक के लिए दे गए हैं। जब तक तौबा का दरवाजा खुला हुआ है ये अमान हमारे लिए मौजूद है, जब चाहे जिस वक्त चाहे इसको इस्तेमाल कर लें। और इसमें ये खासियत है जितना ज्यादा इस्तेमाल करें उतनी ज्यादा ये नाफे और मुफीद है। लिहाजा हम हर नमाज के बाद इस्तिगफार करें, कम से कम हर नमाज के बाद 100-100 मरतबा इस्तिगफार करें और उसके अंदर ये नियत करें कि अल्लाह मैं अपने भी और तमाम मुसलमानों के कबीरा सगीरा गुनाहों की अल्लाह आपसे माफी मांगता हूं। अपने पहले अपने गुनाहों की माफी की नियत करें, फिर दूसरे मुसलमानों के गुनाहों की माफी की नियत करें, और ये भी कि अल्लाह मुझे भी आइंदा गुनाहों से बचने की तौफीक अता फरमा और उनको भी आइंदा गुनाहों से बचने की तौफीक अता फरमा। ये नियत करके बस अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह अस्तगफिरुल्लाह, ये सबसे छोटा इस्तगफार है। अस्तगफिरुल्लाह कह लें या अल्लाहुम्मगफिरली अल्लाहुम्मगफिरली कह लें या अल्लाहुम्मगफिरलना वरहमना अल्लाहुम्मगफिरलना वरहमना कहें। और इससे बड़ा भी इस्तगफार है अस्तगफिरुल्लाह अल्लज़ी ला इलाहा इल्ला हुवल हय्युल क़य्यूम व अतूबु इलैह। बहरहाल इस्तगफार दूसरा अमल है जो हम सबको इख्तियार करना चाहिए और इसका हमें कसरत से एहतमाम करना चाहिए, अपने लिए भी और अहले पाकिस्तान के लिए भी और सारे दुनिया के मुसलमानों के लिए, क्योंकि पूरा आलम इस्लाम ही इस वक्त तरह तरह के फितनों में मुबतला है, मसायब में गिरफ्तार है। जब है तो बस फिर हम इस नुस्खे को इस्तेमाल करें, साथ साथ गुनाहों के छोड़ने का भी खास एहतमाम करें, गुनाहों को छोड़ें और जो हो गए दिलो जान से इस्तगफार करें, तौबा करें। तीसरा अमल यह है कि हम में से जिस आदमी में भी अल्लाह पाक ने माली इस्तेआत अता फरमाई है तो ये माल इसीलिए है कि इसके अल्लाह के रास्ते में खर्च किया जाए। सिर्फ इसके अंदर जकात ही का फरीजा नहीं है कि बस जकात दे दी, कुर्बानी कर दी, फितरा अदा कर दिया, बस हम फारिग हो गए, नहीं। अल्लाह पाक ने कुरान शरीफ में फरमाया है वफी अमवालिहिम हक्कुन लिस्साइली वल महरूम, उनके माल में मांगने वालों का भी हक है और न मांगने वालों का भी हक है। इसमें सिर्फ फर्ज और वाजिब ही नहीं है, बाज सूरतों में इंसान के ईमान का तकाजा होता है और इंसान के अखलाक का तकाजा होता है, हमदर्दी इस बात का तकाजा करती है कि हम अपने दूसरे मुसीबत ज्यादा मुसलमानों की इमदाद करें। अब ये अख्तियार है कि उनमें जो मुस्तहिक हो ज़कात से भी हम उनकी इमदाद कर सकते हैं, और अगर वो मुस्तहिक ना हो तो हम अपने अतियात से उनकी मदद कर सकते हैं। बहरहाल जान से भी माल से भी उनकी मदद करना ये हमारी दीनी जिम्मेदारी है, अखलाकी जिम्मेदारी है और इसका बड़ा सवाब भी है। और कुछ सवाब मैंने गुज़िश्ता जुमे बयान किया था, उनमें से एक सवाब मैंने याद किया था कि अगर कोई शख्स हुजूर किसी उम्मती की खिदमत करके उसकी मदद करके उसको खुश कर दे तो हुजूर फरमाते हैं कि उसने मुझे खुश कर दिया, اور جس نے مجھے خوش کر دیا اس نے اللہ تعالیٰ خوش کر دیا, اور جس نے اللہ تعالیٰ خوش کر دیا اللہ تعالیٰ اسے جنت میں داخل کریں گے. کیونکہ جب اللہ تعالیٰ راضی ہوتے ہیں تو اپنی رحمت سے اس بندے کو جس سے وہ راضی ہوتے ہیں جنت عطا فرماتے ہیں. تو اب یہ موقع بڑا زبردست ہے کہ چاروں طرف شہر سے باہر جا کے دیکھیں, کچے علاقوں میں جا کر کے دیکھیں کتنے بے شمار لوگ بے گھر بیٹھے ہوئے ہیں, نہ کھانے کو ہے نہ پینے کو ہے. ان کو تو آپ جا کر کے تھوڑا سا نیم کو بھی دیں گے نا تو ان کے تو عید آ جائے گی, کیوں ہے نہیں کھانے کو. وہاں پر کھجورا پہنچائیں گے تو اسی سے ان کا دل باغ باغ ہو جائے گا. تو نفل سے زیادہ اس کا ثواب ہے کہ ہم یہ کام کریں اور جا کر کے اپنے ان بھائیوں کی خبر لیں اور ان کو اپنے امداد سے خوش کریں اور اللہ تعالیٰ کی رضا کے لیے خوش کریں تاکہ یہ ثواب عظیم ہم کو ملے. ایک روایت میں کہ جب کوئی آدمی کسی مصیبت زدہ پریشان حال کی پریشانی دور کر دے, یعنی اس کی مدد کر کے اس کی خدمت کر کے اس کی پریشانی دور کر دے, تو اللہ تعالیٰ ایسا کرنے والے کے اور دوزخ کے درمیان سات خندقیں حائل کر دیتے ہیں. سات خندقیں اللہ تعالیٰ حائل کر دیتے ہیں اور ہر دو خندق کے درمیان 500 سال کی مسافت ہے. 500 سال, تو 3500 سال کی مسافت اللہ تعالیٰ اس کے اور دوزخ کے درمیان حائل کر دیں گے. اب کتنی بڑی کمائی کا وقت ہے یہ, تو کتنا سنہری موقع ہے کہ گویا اس کا مطلب ہوا کہ اللہ تعالیٰ اسے دوزخ سے نصیب بری کر دیتے ہیں بلکہ بہت دور کر دیتے ہیں. تو پہلے حدیث سے معلوم ہوا کہ جنت میں جانے کا ذریعہ ہے, دوسرے حدیث سے معلوم ہوا دوزخ سے بچنے کا ذریعہ ہے. یہی تو ہمارے دین و ایمان کا خلاصہ ہے. ہمارے سارے دین و ایمان کا خلاصہ یہ ہے کہ اللہ تعالیٰ کی رضا مل جائے, اور جب اللہ تعالیٰ کی رضا ملتی ہے تو خاتمہ ایمان پر ہوتا ہے, جنت ملتی ہے. اور دوسرا یہ کہ اللہ تعالیٰ دوزخ سے بچا لے, تو یہ اس عمل کے ذریعے آسانی کے ساتھ ہمیں مل سکتی ہے. نہ صرف دوزخ سے دور بلکہ بے انتہا دور اللہ تعالیٰ فرما دیں گے. اور کسی کی امداد کرنا مال سے, جان سے, کھانے پینے کی چیزوں سے, کپڑے سے, یہ تو صرف معمولی کام کرنے کا بھی حدیث میں بڑا ثواب آیا ہے. معمولی. چنانچہ ایک روایت میں کہ قیامت کے دن اللہ تعالیٰ کچھ لوگوں کو دوزخ سے نکالیں گے اور دوزخ سے باہر کر دیں گے, جہاں جنتی ہوں گے وہاں ان کو کھڑا کر دیں گے. ایک قطار سے ان کی بنی ہوئی ہوگی, یہ سب دوزخ سے نکلے ہوئے ہوں گے مسلمان صاحب ایمان, لیکن گناہوں کی وجہ سے وہ دوزخ میں پاک و صاف ہونے کے لیے داخل کیے گئے ہوں گے. اللہ تعالیٰ اپنے رحمت سے ان کو باہر نکالیں گے. جب باہر نکلیں گے تو ظاہر ہے جنتیوں کی ان کی جنتیوں سے ملاقات ہوگی, تو ایک دوزخی جنتی سے کہے گا, ارے فلانے تو مجھے پہچانتا ہے؟ وہ اس کی توجہ دے کر کہے گا, نہیں میں تو نہیں پہچانا, آپ کون صاحب ہیں؟ کیا میں وہی ہوں کہ دنیا میں تم نے فلا دن فلا وقت مجھ سے وضو کا پانی مانگا تھا, تو میں نے تم کو وضو کا پانی دیا تھا, یاد آیا نہیں آیا؟ مجھے تو یاد نہیں آ رہا. کیا بات, مجھے تو یاد ہے تم نے مجھے وضو کا پانی مانگا تھا, میں نے تم کو وضو کا پانی دیا تھا, تو یاد رہا ایسا کر, میری سفارش کر دے, اللہ تعالیٰ ہمیشہ کے لیے دوزخ سے بری فرما دے. تو وہ جنتی اس کے حق میں وضو کے پانی کے عوض شفاعت کرے گا اور اللہ تعالیٰ اس دوزخی کو دوزخ سے بری فرما دیں گے. اب وضو کا پانی دینا کیا کوئی سونے کا بسکٹ دینا ہے؟ کچھ بھی ایسی تو نہیں اس کی. اور اس سے بڑھ کر ایک دوسری روایت میں یہ ہے کہ ایک دوزخی جنتی سے کہے گا, ارے فلانے تجھے میں جانتا ہے؟ میں کہہ رہا نہیں بھائی, میں تو نہیں پہچان رہا, کہا میں نے دنیا میں تجھ کو پانی کا گھونٹ پلایا تھا, ایسا کر میری سفارش کر دے تو میرا کام بن جائے گا. وہ کرے گا, اس کی سفارش قبول ہو جائے گی اور وہ دوزخ سے بری ہو جائے گا. اور ایک اس سے بھی بڑھ کر کہ نہ وضو کو پانی دیا نہ پانی کا گھونٹ دیا, تو وہ دوزخی جنتی سے کہے گا, ارے فلانے ذرا میری طرف توجہ دے, میں ایک بات کرنا چاہ رہا ہوں. کہ وہ کرو, کہا بھائی تم نے فلاں دن مجھے اپنے فلاں کام کے لیے بھیجا تھا تو میں تمہارا کام کر کے آیا تھا, یاد آیا نہیں آیا؟
वहां उसे कहां याद आएगा? वो याद तो नहीं आया, लेकिन बहरहाल तुम कह रहे हो तो बात सही है, तो कहा बस अब मेरी सिफारिश करो ताकि मेरा काम बने। तो सिर्फ उसका दुनिया में कोई काम करने की वजह से ही उसकी सिफारिश पर अल्लाह ताला उसको दो से बरी फरमा देंगे। अब अंदाजा करो। इसलिए एक बात यह भी याद रखें कि हम दुनिया में जब तक रहें एक दूसरे के अल्लाह की रजा के लिए काम आते रहें। क्या मालूम यही मेरे लिए नजात का जरिया बन जाए। तो अब तो उनको कपड़ों की भी जरूरत है, खाने की भी जरूरत है, पीने की भी जरूरत है, राशन से कहीं ज्यादा खुश्क निमकों की जरूरत है उनको, क्योंकि है ही नहीं कुछ भी। राशन तो जब चूल्हा मिलेगा, गैस मिलेगी, लकड़ियां मिलेंगी, घर बनेगा तो काम आएगा, अभी सूखा कैसे खाएंगे। अब तो खुश्क खाने की चीजें उनके लिए सबसे ज्यादा कारामा देंगे, क्योंकि नंगे भूखे बैठे हुए, ऐसी सूरत में उनको ये खाने पीने की खुश्क चीजें पहुंचाना बस समझो आखिरत बनाने का बेहतरीन मौका है, आखिरत संवारने का और आखिरत के बेशुमार नेकियां कमाने का जरिया है। ये मिसालें मैं इसलिए कर रहा हूं कि ये मामूली मामूली काम है ये, और हदीस में आपने फरमाया कि किसी मामूली नेकी को भी हकीर मत समझो, मामूली मामूली छोटी छोटी नेकियों को भी तुम हकीर समझ कर छोड़ो नहीं, करो। कि यही बार दफा आदमी के लिए जरिया नजात बन जाती है। तो एक हदीस में कि एक फाहिशा औरत जंगल से गुजर रही थी, एक फाहिशा औरत जंगल से गुजर रही थी, एक कुएं के पास वो गई तो उसने देखा कि एक कुत्ता जो है वो प्यास की वजह से हांफ रहा है, और प्यास की शिद्दत की वजह से उसकी जुबान बाहर लटकी हुई है, और अगर उसने पानी न पिया तो जाहिरन वो मर जाएगा। तो इस बदकार औरत को बड़ा रहम आया कि बेचारा बेजुबान जानवर है और पानी न मिलने की वजह से बेचारा मरने के करीब है, तो उसने अपना दुपट्टा उतारा और पैर से अपना मोजा निकाला। पहले जमाने में मोजे चमड़े के ज्यादा इस्तेमाल होते थे, हमारे जमाने के ये कपड़े के मोजे बहुत कम होते थे, चमड़े के ज्यादा होते थे। तो उसने चमड़े का मोजा पैर से निकाला और दुपट्टे का किनारा उसके अंदर बांधा, और फिर दुपट्टा उसने कुएं के अंदर डाला, और उस तरह से उसने अपना मोजा पानी से भरकर बाहर निकाला, और निकाल करके उस कुत्ते के सामने रख दिया, उसने पानी पी लिया। भाई इतना सा काम किया उसने। हुजूर फरमाते हैं कि अल्लाह ताला को उसका ये नेक अमल ऐसे पसंद आया कि उस बदकार औरत की इसी की वजह से अल्लाह पाक के यहां मगफिरत हो गई और बख्शिश हो गई। कहां पूरे पूरे गुनाह और कहां ये छोटा सा नेक अमल। और एक और आदमी के बारे में हदीस में आता है कि आप फरमाते हैं कि मैं एक आदमी को देख रहा हूं अपनी आंखों से कि वो जन्नत के कालीनों पर लोट नहीं खा रहा है। जैसे बच्चे शादी ब्याह के अंदर कालीनों के ऊपर लोटनी खाते हैं ना, ये घास के अंदर लोटनी खाते हैं, इधर से लुढ़कते हुए जा रहे हैं कि उधर से इधर लुढ़कते हुए जा रहे हैं, कहते हैं इस तरह मैं एक आदमी को जन्नत में जन्नत के कालीनों पर लोटनी खाते हुए देख रहा हूं। और फिर फरमाया ये किसी बहुत बड़े अमल की वजह से इस मकाम पर नहीं पहुंचा, बल्कि एक मामूली सा अमल उसने किया था, उसकी बदौलत अल्लाह पाक ने उसको ये मकाम अता फरमा दिया। वो ये कि लोगों के आने जाने के रास्ते में एक कांटेदार दरख्त था, लोगों के आने जाने के रास्ते में एक कांटेदार दरख्त था, जब लोग उसके पास से आते थे जाते थे तो उनके कपड़े उसमें उलझते थे और कभी उलझ के फट भी जाते थे। इसने देखा कि यार लोगों को बड़ी तकलीफ हो रही है, इस दस्त की वजह से आने जाने में लोगों को तकलीफ है, तो उसने कुल्हाड़ी ली और जनाब उसको जड़ से काट दिया। इस तरह से उसने लोगों को राहत पहुंचाई, तो अल्लाह ताला ने इसकी बदौलत उसको जन्नत में पहुंचा दिया, जहां वो जन्नत कालीन पर लोटनी खा के मजे ले रहा है। मालूम हम भी चलते फिरते आते जाते रास्ते में जरा देखते रहना चाहिए, अगर कोई ब्लॉक पड़ा हुआ हो, अगर कोई ऐसा छिलका वगैरह पड़ा हुआ हो जिससे कोई फिसल सकता है या कांटे पड़े हुए हों या हड्डियां पड़ी हुई हों या कोई और ऐसी चीज कि गाड़ी वालों को उससे बच बच के निकलना पड़ता है, तो भाई गाड़ी धो जाए के लिए किनारे पे खड़ी करके ये नेकी कमा लेनी चाहिए। और उस पत्थर को, उस ब्लॉक को, उस रोड़ी को, उस रुकावट को जो गाड़ी चलाने वालों के लिए भी तकलीफ दे है, पैदल चलने वालों के लिए भी तकलीफ दे है, उसको एक तरफ कर देना चाहिए। ये हमारे ईमान का अदना तकाजा ही है, इमादतुल अज़ा अनित तरीक, कि रास्ते में से जो तकलीफ दे चीजें हैं उनको दूर कर दिया करें। देखो उन्होंने कांटेदार दरख्त हटा दिया तो अल्लाह ताला ने इसी की बदौलत उसकी बख्शिश फरमा दी और मगफिरत फरमा दी। बहरहाल भी इस वक्त हमारे मुल्क में तकरीबन हर सूबे में, हमारे मुल्क के हर सूबे में मुसलमान बड़े तकलीफ में है, और अल्लाह का शुक्र है बहुत से मुसलमानों को अल्लाह ताला ने ये तौफीक दी है कि वो ट्रक के ट्रक माशाल्लाह भर भर कर ले जा रहे हैं, जहां खेमों की जरूरत है वहां खेमे पहुंचा रहे हैं, जहां राशन की जरूरत है वहां राशन पहुंचा रहे हैं, जहां खाने की जरूरत है वहां खाना पहुंचा रहे हैं, जहां पैसों की जरूरत है वहां पैसे। लेकिन हमें और आपको भी आगे बढ़ना चाहिए, हम सब जो यहां जमा है हम सब भी इस काम को करने की कोशिश करें और इस कार्य खैर में भरपूर हिस्सा लेने का एहतमाम करें कि ये वक्त जो है अपने मुसलमान भाइयों की खिदमत करने का है और उनकी तकलीफ महसूस करके उनके ऊपर रहम खाने का है। और अल्लाह पाक ने एक हदीस में फरमाया कि तुम लोग जमीन पर रहने वालों पर रहम खाओ, इरहमो मन फिल अर्ज, जमीन पर जो लोग आबाद हैं तुम उन पर रहम करो, रहमान तुम पर रहम कहेगा, रहमान तुम पर रहम, जो आसमान है वो तुम पर रहम करेगा। इरहमो मन फिल अर्ज इरहमकुम मन फिस समा कमा कहा सल्लल्लाहु अलैहि वसल्लम। तो भाई अल्लाह ताला के रहम के हम सब मोहताज हैं, हम सबको जरूरत है, तो हमें इसका एहतमाम करने की जरूरत है। लिहाजा एक तो हम सब लोग दुआ में लग जाए, इसमें तो कोई खर्च होता ही नहीं है। दूसरे नंबर पे हम इस्तिगफार कसर से करें, अपने लिए भी और तमाम मुसलमानों के लिए, तमाम अहले पाकिस्तान के लिए, तमाम अहले इस्लाम के लिए, सबके लिए इस्तिगफार करें और उसके बाद दुआ करें कि अल्लाह मैं सबकी तरफ से अपने भी और उनके भी गुनाहों की माफी मांगता हूं और अपनी रहमत से ये परेशानियां और तकलीफें दूर फरमा और हमारे मुल्क के अंदर जहां ये सैलाब की तबाहकारियां हैं ये अल्लाह इनको दूर फरमा, ऐसे हमारे मुल्क में हुकूमत सालिहा कायम फरमा, हुकूमत आदला हमको नसीब फरमा, हमें सियासी इस्तेहकाम अता फरमा और महंगाई के पहाड़ जो हम पर टूट रहे हैं ये अल्लाह इस बला को भी हमसे दूर फरमा। ये बहुत बड़ी बला है जिसने लोगों की कमरे तोड़ दी है और लोगों को दाने दाने से मोहताज कर दिया है और होता है और महंगाई बराबर बढ़ती जा रही है, इसकी भी दुआ मांगे। या अल्लाह ये सब हमारे गुनाहों की वजह से हमारी शामत अमाल है, या अल्लाह हमारे सारे गुनाहों को माफ फरमा और हमें गुनाहों को गुनाह समझने की भी तौफीक अता फरमा और हमें अपने गुनाहों से आइंदा बचने की भी तौफीक अता फरमा, इसकी दुआ करें। और साथ साथ ये कि जो मुस्तहिक हैं, जो लोग मुस्तहिक हों ज़कात भी दे सकते हैं, नहीं तो ज्यादा से ज्यादा नफली सदक़ात और अतियात ज्यादा से ज्यादा उनको पहुंचाएं और ऐसे ज़राए से पहुंचाएं और ऐसे ज़राए से पहुंचाएं जो तसल्ली बख्शो और काबिले इत्मीनान हो, वरना आजकल ऐसे जमाने में ऐसे लोग भी निकल आते हैं जो खाने पीने की दुकान बीच में खोल लेते हैं, मजबूर इधर से आया और उधर खुद ही खा पी के बैठ गए और वो बेचारे जो मुस्तहिक है वो देखते के देखते रह गए, तो ऐसा ना हो। और ऐसे ही इसका भी ख्याल रखना चाहिए कि अगर आपको ये तकलीफ करनी है तो कोशिश करें उन तक पहुंचे जहां तक अभी तक कोई ना पहुंचा हो, इसका एहतमाम करें, ऐसे मुसलमानों तक इमदाद के लिए पहुंचे जिन तक अब तक इमदाद ही नहीं पहुंची, वो बेचारे भूख भूख से मर रहे हैं और उनके न खाने का न पीने का न रहने का कोई बंदोबस्त नहीं है, ऐसे लोगों तक पहुंचने की कोशिश करें। अल्हम्दुलिल्लाह हमारे खास अहबाब जो है वो ऐसा भी कर रहे हैं कि ऐसी जगह जा रहे हैं जहां पर कोई नहीं जा रहा, यहां तक कि किश्तियों में बैठ बैठ के आगे जा रहे हैं, यहां तक कि राशन और जरूरियात सर पे लाद कर पानी में से गुजर के आगे पहुंच रहे हैं ताकि पहाड़ के दामन में और जंगलों में जहां कोई उनके पास नहीं गया वो वहां पर पहुंचा करके आ रहे हैं। अल्हम्दुलिल्लाह अल्लाह का फजल है कि दारुलूम ने भी उनकी इमदाद का ऐलान किया हुआ है, तो हमारे लिए कितनी आसानी है कि हम दारुलूम में जमा करा दें, زکات بھی جمع کرا سکتے ہیں, زکات کو زکات کے مصرف میں خرچ کیا جائے گا, اور عطیات بھی جمع کرا سکتے ہیں. لو سب ہلدی لگی نہ پھٹکری, مفت میں کام ہو گیا. تو پھر جمع کراؤ اور پھر دعا میں دعا استغفار کرتے رہو, اللہ تعالیٰ توفیق دے. www.dasquran.com